नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कर्मचारीको विरोधले जिल्ला अस्पताल हुम्लाको आकस्मिक बाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा।
बाढी पीडितको उपचारका लागि सप्तरी पुगेका डाक्टर गोविन्द केसी बिरामी केसीसँगको सम्झौता विपरीत मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै काठमाडौँमा प्रदर्शन।
प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि आजसम्ममा 66 दल आयोगमा दर्ता, राजपा पनि निर्वाचन आयोगमा, माओवादी र काँग्रेसले भोलि दल दर्ता गर्ने।
देश छाडेर भागेकी थाइल्याण्डकी पूर्व प्रधानमन्त्री इङ्लक सिनावात्रा दुबईमा एक हप्ता अघि नै दुबई पुगेको भनाई।
र 15 वर्ष मुनिको साफ फुटबलको उपाधिका लागि नेपालले भोलि भारतसित खेल्ने। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा बर्नमाउथ पराजित।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। कर्मचारीको आन्तरिक विवादले जिल्ला अस्पताल हुम्लाको आकस्मिक बाहेकका सबै सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन्। अस्पतालले कर्मचारीलाई स्थानीय तहका स्वास्थ्य संस्थामा खटाएपछि व्यवस्थापनसँग असन्तुष्ट कर्मचारीले अस्पतालको सेवा ठप्प पारेका हुन्। उनीहरूले कार्यालय प्रमुखले मनोमानी रूपमा आफूहरूलाई स्थानीय तह खटाएको आरोप लगाएका छन्। उनीहरूले हिजोदेखि सबै सेवा ठप्प पारेपछि स्थानीय बासिन्दा र बिरामीले आज बिहान जिल्ला प्रशासन कार्यालयमा धरना दिएका थिए। त्यसपछि सहायक जिल्ला अधिकारी रुद्रप्रसाद सिटौलासँग भएको वार्तापछि आन्दोलनरत कर्मचारीले आकस्मिक सेवा भने खुलाएका छन्। सरकारले स्थानीय तहमा 60% बजेट पठाउने भएपछि स्वास्थ्यकर्मी स्थानीय तहमा जान तयार भए पनि अहिले 40% बजेट मात्र स्थानीय तहमा जाने भएपछि कर्मचारी जान नमानेका हुम्लाका संचारकर्मी जनक शाहीले जानकारी दिनुभयो। 1500 जिल्ला अस्पताल हुम्लामा ओपीडी सेवा लिन दैनिक 100 जनाको हाराहारीमा बिरामी पुग्ने गर्छन्।
बाढी प्रभावितको उपचार र सहयोगका लागि सप्तरी पुगेका डाक्टर गोविन्द केसी बिरामी पर्नु भएको छ। आमरण अनसनबाट अत्यन्तै कमजोर बनेका उहाँ बेहोस भएपछि सलाइन पानी चढाइएको छ। काठमाडौँबाट सप्तरी जाने बेलामै अस्वस्थ केसीलाई डाक्टरहरूले आराम गर्नुपर्ने बताए पनि बाढी प्रभावितलाई सहयोग गर्न उहाँ अस्ति सप्तरी पुग्नु भएको थियो। गैराति बेहोस भएका डाक्टर केसी उपचारपछि होसमा आएको र आज फेरि बाढी पीडितको उपचारमा खटिएको सप्तरीबाट उज्यालो सहकर्मी वैद्यनाथ यादवले जनाएका छन्। दुई दिनसम्म सप्तरीको ग्रामीण भेगमा पुगेर निशुल्क स्वास्थ्य सेवा तथा राहत सामग्री वितरण गरेका डाक्टर केसी स्वास्थ्यमा समस्या आउन थालेपछि भ्रमण छोट्याएर भोलि बिहान काठमाडौँ फर्कँदै हुनुहुन्छ।
त्रिभुवन विश्वविद्यालयले डाक्टर गोविन्द केसीसँग भएको सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा विवेकशील साझा पार्टीले आज माइतीघरमा घण्टा सभा गरेको छ। विरोध सभामा सहभागी भएकाहरूले उपकुलपतिलाई तत्काल बर्खास्त गरी कलेजलाई दिएको सम्बन्धन खारेज गर्न माग गरेका छन्। साथै माथिमा प्रतिवेदन अनुसार स्वास्थ्य शिक्षा ऐन बनाएर स्वास्थ्य शिक्षामा भएको व्यतिथि हटाउन पनि उनीहरूले माग गरेका छन्।
देशका विभिन्न ठाउँमा मौसमी रुगाखोकी र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि घर वरिपरि सफा राख्न डाक्टरले सुझाव दिएका छन्। केही समय अघि झाडी बुट्यान लगायत धेरै फोहोर हुने ठाउँमा स्क्रब टाइफसका बिरामी भेटिने गरेकोमा अहिले झाडी बुट्यान र जंगल नभएका क्षेत्रमा पनि स्क्रब टाइफसका बिरामी भेटिएपछि सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गएको 12 दिनमा काठमाडौँ उपत्यकामा 58 जनामा स्क्रब टाइफस भएको पुष्टि गरेको छ। अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार विभिन्न अस्पतालबाट परीक्षणको लागि रेफर गरिएका सहित 58 जनामा स्क्रब टाइफस भएको पुष्टि भएको हो। अचानक धेरै ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रब टाइफसका लक्षण हुन्। यस्ता लक्षण देखिए तत्काल उपचार गराउन उहाँको सुझाव छ। मुख्य गरी मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्ने भएकोले घर वरिपरि सरसफाई गर्न डाक्टर पुनले आग्रह गर्नुभयो। काठमाडौँ उपत्यकामा स्क्रब टाइफसका बिरामी अस्वाभाविक रूपमा बढेको भन्दै उहाँले अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ। यस्तै खानपान र मौसमका कारण मौसमी रुगाखोकीको संक्रमण नरोकिएको भन्दै उहाँले धेरै भीडभाडमा नजान, सार्वजनिक गाडीमा ओहोर दोहोर गर्दा मास्क अनिवार्य रूपमा लगाउन पनि सुझाव दिनुभएको छ। यस्तै स्वच्छ सफा तथा ताजा खाना खान र प्रशस्त पानी पिउन डाक्टर पुनको सुझाव छ।
प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा आजसम्म 66 दल दर्ता भएका छन्। मंगिर 10 गते हुने चुनावका लागि संविधानको धारा 291 अनुसार चुनावमा भाग लिन आजसम्म 66 दल दर्ता भएका निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी नेपालले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि आज दल दर्ता गराएको छ। पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो। राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नागरिकबीच जाने पार्टीको निर्णय अनुरूप दल दर्ता गरिएको जानकारी दिनुभयो। दल दर्ताका लागि भोलिसम्मको समय दिएको निर्वाचन आयोगले जनाएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत दलले भोलि आयोगमा दल दर्ता गर्ने तयारी गरेका छन्। नेकपा एमाले भने हिजो नै दल दर्ता गरेको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गर्दै धनगढ़ी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै दुवै चुनाव भएपछि संविधानको कार्यान्वयन हुने र देश स्थिरता अनि आर्थिक समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो।
यो संविधान कार्यान्वयनको सुनिश्चितता गर्नु र निर्वाचन सम्पन्न गराउनु राष्ट्र र जनताको हितमा छ। पार्टीहरूले जित्ने हार्ने ठूलो कुरा होइन भनेरै मैले स्थानीय तहको चुनावतिर देश लाने पहल गरेको हो। अहिले पनि मुख्य कुरा प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु र संविधान कार्यान्वयनको प्रक्रियाको सुनिश्चितता गरेर अनि राजनीतिक स्थिरता र आर्थिक समृद्धितिर देशलाई लिएर जाने कुरा मुख्य छ।
यस्तै प्रचण्डले राष्ट्रिय जनता पार्टी राजपा नेपालले पनि चुनावमा भाग लिनु संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्रले 2 नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेस केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पार्नुभयो।
ऊर्जा मन्त्रालयले 7 दिनभित्र ग्राहकलाई विद्युत मिटर उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले प्राधिकरण र देशभरका प्राधिकरणका शाखा कार्यालयलाई साधारण मिटर माग गर्ने ग्राहकलाई 7 दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिँदै उपलब्ध नगराउने वितरण केन्द्रका प्रमुखलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयको पछिल्लो निर्देशन अनुसार साधारण मिटर 7 दिनभित्र, 3-फेज मिटर 15 दिनभित्र र उद्योगमा जडान हुने टीओडी मिटर 30 दिनभित्र ग्राहकलाई उपलब्ध गराउन मिटर नपाउँदा ग्राहकले हुकिङ गरेर विद्युत चोरी गरेको गुनासो बढेपछि मन्त्रालयले मिटर उपलब्ध गराउन निर्देशन दिएको हो। प्राधिकरणका अनुसार काठमाडौँको कुलेश्वर वितरण केन्द्र, बालाजू वितरण केन्द्र, महाराजगंज वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रमा सबैभन्दा धेरै मिटरको माग छ। यस्तै बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाहीमा पनि बढ़ी माग छ।
सोलुखुम्बुको दुधकोशी गाउँपालिका 4 जुबुमा चट्याङ लागेर 2 जनाको ज्यान गएको छ। आज दिउँसो परेको चट्याङबाट सन्दीप तामाङ र विमल तामाङको ज्यान गएको जुबुका भानुभक्त उपाध्यायले जानकारी दिनुभयो। यस्तै चट्याङ लागेर अर्जुन तामाङ घाइते भएको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीएस सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
प्रवेश परीक्षा यही भदौ 20 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कर्मचारीको विरोधले जिल्ला अस्पताल हुम्लाको आकस्मिक बाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा, बाढ़ी पीड़ितको उपचारका लागि सप्तरी पुगेका डाक्टर गोविन्द केसी बिरामी, प्रदेशसभा र प्रतिनिधि सभा चुनावका लागि आजसम्ममा 66 वटा दल आयोगमा दर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। साउन अन्तिममा आएको बाढ़ीबाट तराईका धेरै जिल्ला प्रभावित भए। बाढ़ी प्रभावितलाई विभिन्न संघ संस्थाले राहत वितरण गरिरहेका छन्। आफै सहायताका भरमा बाँचिरहेका भूटानी शरणार्थीले पनि आज झापाका बाढ़ी पीड़ित परिवारलाई चामल सहयोग गरेका छन्। झापाबाट उज्यालो सहकर्मी गोपाल गर्तौलाको रिपोर्ट।
एउटा यस्तो बेला थियो जति बेला भूटानीहरू हुलका हुल नेपाल पसेका थिए शरण लिन। उनीहरूलाई शुरूका केही वर्ष मध्य झापाको कनकाई नदीको किनारमा राखियो। वरपरका गाउँले गाँस काटेर भूटानी शरणार्थीलाई प्राण धान्न ऊ बेला मदत गरेका थिए। करिब 25 वर्षपछि त्यही ठाउँमा भर्खरै बाढ़ीले सयौं परिवारको विचल्ली बनायो। 2.5 दशक अघि आफूहरूलाई मुठीदान गरेर बचाउने र त्यस आसपासको बस्तीका गाउँलेलाई बाढ़ीले हुर्मत लिँदाको बखत आज भूटानी शरणार्थीहरूले छाप्रा छाप्राबाट मुठीदान उठाएर अर्थात गाँस काटेर सहायता गरे।
हामीले उहाँहरूलाई दिन सक्ने त्यत्रो ठूलो कुरा त केही छैन, तर पनि एउटा सानो सहयोग हामी भूटानी शरणार्थीहरूलाई त्यो समयमा हामीलाई बचाउनु भयो। आज यही क्षेत्रको मानिसहरू आज फेरि पीड़ामा हुनुहुन्छ। नेपाल देशकै जो जहाँ हामीलाई बचाउनु भयो त्यहीँका मानिसहरू चाहिँ अहिले पीड़ामा हुनुहुन्छ, बाढ़ीद्वारा पीड़ामा पर्नुभएको छ। त्यही ठाउँमा हामीले पनि हामीले खाएको घाँसहरू कटाएर उहाँहरूलाई के सहयोग गरौँ भनेर हामीले जति पाएका थियौँ हामीले जे खान्थ्यौँ त्यही कुरालाई अलिकति मिलाएर एक छाकको खानालाई कटाएर हामीले उहाँहरूलाई सहायता गरेका छौँ।
शरणको बास छ, दुःख पर्दाको हविगत दुःख बेहोरेकालाई नै राम्रोसँग हेक्का हुँदो रहेछ। झापाको झापा गाउँपालिका 7 नम्बर वडाका गाउँले चामलका बोरा लिएर आएका भूटानी शरणार्थीलाई नतमस्तक भएर धन्यवाद भने, जो आफैमा सहायताका भरको जीवन बाँचिरहेका छन्।
धेरै त थिएन किनभने गरिब नहुने कुरा पनि गर्नु हुँदैन, अब धेरै छैन, त्यही लगभग 1 मन जति चामल थियो त्यो पनि भिजाइदियो छैन। एकदम धेरै धेरै खुसी लागेको छ। अब जे होस् गरिब दुखीलाई अब अलिअलि दिएपछि अब जे होस् उनीहरू पनि 1-2 दिन अब खान्छन् बाँच्छन्, त्यसै कारण मलाई पनि धेरै खुसी लागिरहेछ।
खुसी छ नि, हामीलाई त अब जसले कसले यसो सहयोग गर्छ मदत गर्छ भन्ने मात्रै छ नि त आफ्नो त यहाँ ध्यान त, अब सबै एक थोक मात्रै होइन सबै थोक गएको छ। अब त्यो गयो भनेर पनि विस्मत गर्नु भएन, आफ्नो ज्यान त बाँच्यो बाँच्यो, अब त्यो गरी खाउँला बरु।
साउन अन्तिम साता कनकाई नदीमा आएको बाढ़ीले घरखेत बगाएर करिब करिब पार्टीको बास बनाएका निर्धनहरूलाई मदत गर्न पाउँदा भूटानी शरणार्थी समुदाय खुशी भएको छ। त्यहाँ आज 74 बाढ़ी पीड़ित परिवारलाई झापा र मुरङका भूटानी शरणार्थीले प्रति परिवार 25 किलोका दरले चामल वितरण गरेका हुन्।
रिपोर्टपछि अब खबरको सिलसिला। काभ्रेको धुलेखेल नगरपालिका 2 का वडाध्यक्ष राजन कोइरालाको उपचारका क्रममा निधन भएको छ। दूध बेचेर घर फर्कँदै गर्दा घर नजिकैको खोल्सामा अचेत अवस्थामा भेटिएका कोइरालालाई नर्विक अस्पतालमा भर्ना गरिएको थियो। कोइरालाको टाउको र छातीको हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सक डाक्टर जेमएस महर्जनले जानकारी दिनुभयो। घटना शंकास्पद भएकोले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ।
सड़कको खाल्डोमा खस्दा धनुषामा एकजना मोटरसाइकल चालकको ज्यान गएको छ। धनुषाको किसानपुर चोक नजिक बाढ़ीले बनाएको सड़कको खाल्डोमा J7P8031 नम्बरको मोटरसाइकल खस्दा जमुना यादवको ज्यान गएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
ऋषि पञ्चमीको शुभकामना दिँदै रामकृष्ण भण्डारी फेसबुकमा लेख्नुहुन्छ, ऋषि पञ्चमीको दिन गोबर र दतिवन बोकेर पाप पखाल्न जानुभन्दा महिला दिदी बहिनीले शारीरिक सरसफाईका बारेमा ज्ञान बढ़ाउनु नै राम्रो। सरकारले पनि पञ्चमीमा सार्वजनिक विदा दिनुको साटो सरसफाई र सस्तो प्याड सम्बन्धी योजना ल्याए अलि उपयुक्त हुन्थ्यो कि।
नेपाल भारत बीचमा भएको नदी सम्बन्धी सम्झौता सविन्द्र भट्टराईलाई मन परेको छैन। उहाँको विचारमा कोशी बाँधको सम्झौताले तराईका नागरिक विस्थापित हुने निश्चित छ। यसरी नागरिकको भलाइ नहेरी गरिएको सम्झौता सत्ता स्वार्थको लागि जस्तो देखियो। यस्ता सन्धि सम्झौता हुनु दुर्भाग्य हो।
श्रम राज्य मन्त्रीले स्वदेशमै रोजगारी दिने भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा भगवान घिमिरे लेख्नुहुन्छ, कुरा होइन काम गरेर देखाउनुहोला, चिल्ला र मीठा कुरा मात्र गरेर काम हुँदैन।
मोटरसाइकलको लाइसेन्स लिन ट्रायलको अभ्यास गर्ने बेलामा महँगो भाडामा मोटरसाइकल लिनु परेको भन्ने खबर उज्यालो अनलाइनमा पढेर आरएमएस दाहाल फेसबुकमा लेख्नुहुन्छ, 7 दिन अघि मात्रै मैले पनि एकान्त कुनामा 800 रुपियाँ तिरेको र 3 दिन अघि नयाँ बानेश्वरमा आधा घण्टाको 400 तिरेको। म जस्ता 800 र 400 तिर्ने हजारौं छन् काठमाडौँमा, तर यसलाई कसले रोक्ने?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, क्वालिटी फर एक्सिलेन्स।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसिने हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउन त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरम। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 061-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन 3 कुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। शिक्षा मन्त्रालयले सबै स्थानीय तहमा पुस्तकालय बनाउने भएको छ। स्थानीय तहमा पठन संस्कृतिको विकास गर्न 753 स्थानीय तहमा 1-1 दरले पुस्तकालय बनाउने मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो। आउँदो तीन वर्षमा सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो। उहाँले यसै आर्थिक वर्षदेखि पुस्तकालय बनाउने काम शुरू गर्ने उल्लेख गर्दै यो आर्थिक वर्षमा 350 स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको पनि जानकारी दिनुभयो। यसका लागि मन्त्रालयले बजेट समेत विनियोजन गरिसकेको छ। एउटा पुस्तकालयका लागि 6,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी 7 प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उहाँले बताउनुभयो।
संचारिका समूह नेपालले स्थापना गरेको संचारिका समानता पुरस्कार 2073 सृजना श्रेष्ठलाई सम्मान गरिने भएको छ। 15,000 रुपियाँ राशिको पुरस्कार नेपाली टाइम्स साप्ताहिकमा प्रकाशित हर सेकेण्ड मनसून फिचरका लागि श्रेष्ठलाई प्रदान गर्न लागिएको संचारिकाले जनाएको छ। यसै गरी स्वर्गीय उमासिंह पत्रकारिता पुरस्कार 2073-12 बसेर पत्रकारिता गर्दै आएकी रेणु चौधरीलाई दिने निर्णय गरिएको संचारिकाले जनाएको छ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका स्याप्रुबेसीको स्यामे वाङफेल माविमा डिजिटल प्रविधिबाट पढ़ाई हुने भएको छ। समयको माग र आवश्यकता अनुसार डिजिटल प्रविधिबाट पढ़ाई गर्न लागि हो। शिक्षकले परम्परागत भन्दा नयाँ प्रविधिबाट पढ़ाउँदा विद्यार्थीले चाँडै सिक्ने बताएका छन्। शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न आवश्यक पर्ने शिक्षण सम्बन्धी मोबाइल एप्लिकेशन विकास भएको र आवश्यकता अनुसार बनाउँदै जान सकिने विद्यालय प्रशासनको
पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने कुस्मा बलेवा यान्त्रिक पुलले शेयर धनीलाई 15% बोनस वितरण गर्ने भएको छ। गएको वर्ष भएको नाफामध्ये यान्त्रिक पुलले 90,50,000 रुपियाँ बोनस वितरण गर्न लागेको हो। कम्पनीले गत वर्ष 20% बोनस दिएको थियो।
बाजुराको बढीमालिका नगरपालिका वडा नम्बर आठका अध्यक्ष प्रकाश रावले जिल्ला अस्पताललाई झुल दिनुभएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई लामखुट्टेले टोकेर समस्या भएपछि वडाध्यक्ष रावले व्यक्तिगत तर्फबाट अस्पताललाई 25 झुल दिनुभएको हो। साउनदेखि अहिलेसम्म बाजुरामा 26 औलो देखिएको छ।
अब विदेशको खबर। अदालतले भ्रष्टाचारको मुद्दामा जेल हाल्ने भएपछि देश झाडेर भागेकी थाइल्याण्डकी पूर्व प्रधानमन्त्री इङ्गलक सिनावात्रा दुबई पुगेकी छिन्। सिनावात्रा निकट व्यक्तिहरूले उनी दुबईमा रहेको पुष्टि गरेका हुन्। भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसलाका लागि अदालतमा उपस्थित नभएपछि सर्वोच्च अदालतका न्यायाधीशले सिनावात्रालाई पक्राउ आदेश जारी गरेका थिए। सिनावात्रा अस्वस्थ भएको बहाना गर्दै अदालत उपस्थित भएकी थिएनन्। उनी आबद्ध पियु थाई पार्टीले भने उनी एक हप्ता अघि नै दुबई गए तर हिजो मात्रै खबर सार्वजनिक भएको दावी गरेको छ। इङ्गलकका दाजु थाक्सिन सिनावात्रा दुबईमा नै स्वनिर्वासनमा छन्। चामल खरिदका लागि अनुदान दिँदा उनले भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 15 मुनिको साफ च्याम्पियनशीप फुटबलको फाइनलमा नेपालले भोलि भारतसँग खेल्दैछ। खेल भोलि दिउँसो एन्फा कम्प्लेक्समा दिउँसो 3 शुरू हुनेछ। नेपालले बंगलादेशलाई र भारतले भूटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन्। यसअघि समूह चरणको खेलमा नेपाल भारतसित 2-1 पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले समूह चरणको खेल र भोलिको खेल फरक रहेको बताएका छन्।
र इङ्ग्लिश प्रिमियर लीग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ। म्यान्चेस्टर सिटीले आज बर्नमाउथलाई 2-1 हराएको हो। ड्यानियलको गोलबाट बर्नमाउथले शुरूआती अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन। प्रिमियर लीगमा अहिले वाटफोर्ड र ब्रिजस्टोन, न्यूकासल र वेस्टहाम, क्रिस्टल प्यालेस र स्वान्से सिटी, हर्सफिल्ड र साउथहाम्पटन बीच खेल भइरहेको छ। यसअघिका दुवै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले भने राति 10:15 लेसेस्टर सिटीसँग खेल्नेछ। खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण फेरिदै गएको ऋषि पञ्चमीमा केन्द्रित छ। महिलाले आज ऋषिको पूजा आराधना गरी तीजको विदाई गर्दैछन्। रजसोलाको बेला जानेर या नजानेर छोइ छिटो भए त्यसलाई पखाल्ने दिनका रूपमा भन्दै ऋषि पञ्चमी मनाउने परम्परा बसेको हो। तर यो मान्यता भने फेरिँदै गएको छ। शास्त्रीय मान्यता भन्दा पनि परम्परा र रमाइलोका लागि धेरै महिलाले ऋषि पञ्चमी मनाउने गरेका छन्। काठमाडौँको टेकुमा ऋषि पञ्चमी मान्ने महिलाको दिनभरि नै घुइँचो लाग्यो। पूजा गरिसकेपछि उनीहरूले धित मरुन्जेल गीत गाउँदै छमछमी नाचे पनि नाचगानको रौनकमा भेटिनु भयो काठमाडौँकी गीता देवी खत्री।
यो भनेको एउटा प्राकृतिक कुरा हो कि, लेडिजहरूमा हुने प्राकृतिक कुराहरू हो। यसलाई छैछुको विषयमा चाहिँ त्यसरी अपराध चाहिँ मान्नु ठिकै हो, तर हामीले यसरी पूजा पाठ गर्नु पनि ठिकै हो, परम्परा जगाउनु त पर्यो नि। हामी त्यसरी बार्ने ओर्ने चाहिँ अब बिस्तारै बिस्तारै हट्दै गयो होइन। अब भगवान मान्नु पनि आफ्नो ठाउँमा त्यो पनि छ, मानिन्छ पनि।
रजस्वला भएको बेला छुवाछुत र भेदभाव गर्ने परम्परागत रूढिवादी मान्यता अहिले कानूनी रूपमा फौजदारी अपराध मानिन्छ। महिला रजस्वला भएका बेला जबरजस्ती छाउपडी गोठमा बस्न लगाउनेलाई 3 महिना जेल सजाएर जरिवाना तिराउने व्यवस्था मुलुकी अपराध संहिता विधेयक 2074ले गराएको छ। सिन्धुपाल्चोकी मखमली बन्जारा महिलाको नियमित रजस्वला हुने प्राकृतिक प्रक्रियालाई पापका रूपमा लिने धार्मिक परम्परालाई छाड्दै सांस्कृतिक परम्परालाई मात्रै अंगाल्नु पर्ने बताउनुहुन्छ।
महिनावारी त्यसो रजस्वला भएको बेलामा उहाँहरूले बार्नु आफ्नो ठाउँमा छ, तर त्यस्तो छौबडीमा राख्ने, त्यो एकदम यातना दिने, त्यो काम चाहिँ एकदमै गलत हो। त्यो त्यस्तो गर्न पनि हुँदैन। यो हामीले त कस्तो भने, हामीले रमाइलो वर्ष दिनको भरि हामीले रमाइलो गर्ने, नाचगान गर्ने, यो एउटा हाम्रो पहिलादेखिको चलन हो। तर अहिलेको हिसाबले यो छोड्दै जानुपर्छ, यस्तो चाहिँ कसैले पनि गर्न पर्दैन।
हेरिँदै गएको ती शैलीले मौलिकता हराउला कि भन्ने चिन्ता पनि महिलाहरूमा थपिएको छ। तीजमा गायक गायिकाले गाएका गीतमा कम्मर मर्काए पनि ऋषि पञ्चमीमा मादल बोकेरै मन्दिर पुगेका महिलाहरू आफैले गाउँदै नाच्नु पर्नेमा जोड दिन्छन्। परम्परा जोगाउन आधुनिक डिस्कोका गीत भन्दा मादल बजाउँदै आफैले गीत गाएर धार्मिक र सांस्कृतिक मूल्य मान्यताको संरक्षण गर्नुपर्ने धादिङकी सरस्वती तिमिल सेना बताउनुहुन्छ।
महिला भने ऋषि थाना आइन्छ, ती महिलाहरूलाई नै सप्लाई, अब उनीहरूको इच्छा अनुसारले घाममा यस्तो बसेछन्, उहाँ मादल बोकेर आएका छन्, त्यही दिदी बहिनीहरूलाई भेला गरेर उहाँहरूलाई नै भन्न लाएर उहाँहरूकै कुराहरूलाई चाहिँ बरु अब यस्तो पो गर्नुपर्ने रहेछ, यस्तो होइन रहेछ भनेर उहाँहरूकै कुरा राखेर पहिलाको भनौँ न परम्परा अनुसारको चलाएर उहाँहरूलाई नै बरु सुखको त्यो गीतलाई चाहिँ अगाडि बढाउनु पर्यो।
फेरिँदै गएको समयसँगै पुराना परम्परालाई छाड्दै धार्मिक र सांस्कृतिक पर्व मान्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बेला आएको छ। कानूनी रूपमै प्राकृतिक कुरालाई स्वीकार गरी लैंगिक विभेद गर्न नहुने व्यवस्था भएपछि यसको कार्यान्वयनमा पनि महिला नै लाग्नुपर्ने देखिन्छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्मचारीको विरोधले जिल्ला अस्पताल हुम्लाको आकस्मिक बाहेका सबै सेवा ठप्प, बिरामी मर्कामा।
बाढ़ी प्रभावितको उपचारका लागि सप्तरी पुगेका डाक्टर गोविन्द केसी बिरामी केसी संघको सम्झौता विपरीत मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै काठमाडौँमा प्रदर्शन।
प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि आजसम्ममा 66 दल आयोगमा दर्ता, राजपा पनि निर्वाचन निर्वाचन आयोगमा कांग्रेस र माओवादीले भोलि दर दर्ता गर्ने।
देश छाडेर भागेकी थाइल्याण्डकी पूर्व प्रधानमन्त्री इङ्लक सेनावात्रा दुबईमा एक हप्ता अघि नै दुबई पुगेको भनाए।
र 15 वर्ष मुनिको साफ फुटबलको उपाधिका लागि नेपालले भोलि भारतसित खेल्ने। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा बर्नमाउथ पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सुरेश महर्जन र मनोज विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।